नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामी आज पनि हर्मन हेस्सेको उपन्यास सिद्धार्थको वाचन लिएर आइपुगेका छौं। सिद्धार्थको वाचन हामीले गएको साता सातौं श्रृंखला तपाईँलाई वाचन गरेर सुनायौं। सुशील शर्माले नेपालीमा अनुवाद गर्नुभएको सिद्धार्थका मूल लेखक हर्मन हेस्सेले सन् 1946 नोबेल पुरस्कार पाउनुभएको थियो। आज यही सिद्धार्थ उपन्यासको आठौं श्रृंखला वाचन शुरू हुन्छ पृष्ठ 147। सिद्धार्थले आफ्नो मुहारमा गहन एवं मधुर मुस्कान समेटेर जाँदै गरेका गोविन्दको पछिल्तिर आफ्नो दृष्टिले भ्याउन्जेलसम्म हेरिरहे। सिद्धार्थलाई गोविन्दको विचार र भावनामा कुनै उल्लेखनीय परिवर्तन आएको महसुस भएन र उनी स्वयं आफैले पनि गोविन्दको निम्ति आफ्नो हृदयमा वर्षौं पहिलेदेखि रहेको स्नेहमयी भावना यथावत नै रहेको महसुस गरे। केही समय अगाडि उनलाई उपलब्ध भएको निद्रा एउटा चमत्कारीपूर्ण वरदान स्वरूप नै थियो। त्यो निद्राबाट बिउजेपछि सम्पूर्ण कुराहरू नवीन स्वरूप लिएर उनी समक्ष प्रस्तुत हुन थाले। विशेषतः ओम अक्षरको उच्चारणमा समाहित पवित्र ध्वनिले उनको हृदयमा उल्लेखनीय संवेदनशीलता पुनर्स्थापित गरिदिएको थियो। यो संवेदनशीलताले नै उनीभित्र अस्तित्वका समग्र कुराहरूप्रति करुणा पुनर्स्थापित हुन थाले। सम्पन्नताको पराकाष्ठामा पुगिसक्दा पनि अधिकांश मानिसहरू दुःखी रहनको मूल कारण पनि यही हो कि उनीहरूका हृदय करुणा शून्य हुन्छन्। वास्तवमा दुःख भन्नु नै हृदयमा करुणाको अभावमा सृजना हुने परिस्थिति हो। भाग्यवश ओमको उच्चारण सँगसँगै प्रस्फुटन भएको ध्वनिले उनको हृदयलाई करुणामय तुल्याइदिएको थियो। यसर्थ अहिले उनी निर्भार मनस्थितिका साथ सुखानुभूति गर्दै थिए र पूर्व आनन्दको अनुभूति गर्दै थिए। यसभन्दा अघि आफूलाई यस किसिमको आनन्दानुभूति नहुनुको एकमात्र कारण हृदय अस्वस्थ र करुणा शून्य हुनु हो भन्ने कुरा सिद्धार्थलाई बोध भएको थियो। छुट्टिएर जाँदै गरेका भिक्षुलाई सिद्धार्थको दृष्टिले टाढासम्म पनि देखिरहेका थिए। केही समय अघि उनलाई उपलब्ध भएको निद्राले उनको अन्तस्करणलाई ऊर्जामय बनाउनुका साथै उनको भावनालाई करुणाको समृद्धि दिएर गएको थियो। तर भोक दमन गर्ने उनको क्षमतालाई क्षीण भइसकेको थियो। वर्षौं भयो उपवासको अभ्यास छुटेको। दुई दिनदेखिको अन्नको एक दाना पनि उनको मुखमा परेको थिएन। सिद्धार्थ भोकले चुर भइसकेका थिए। तर धेरै वर्ष पहिले उनी आफ्नै भोकप्रति उपहासपूर्ण आँसु आँस्दै भन्न गर्दथे, फेरि सताउन आइस्। तर अब त्यो क्षमता रहेन। उनलाई स्मरण छ आफूभित्र निहित तीन क्षमताप्रति उनी सदैव गर्व गर्ने गर्दथे, उपवासको क्षमता, धैर्य गर्ने क्षमता र पारदर्शी विचार गर्न सक्ने क्षमता। तिनै क्षमताको आधारमा जीवनपथमा आइपर्ने जस्तो सुकै परिस्थितिमाथि पनि विजय हासिल गर्न सक्छु भन्ने उनलाई दृढ विश्वास थियो। उनले ती तीन क्षमता उनको युवावस्थामा गहन अभ्यासपछि हासिल गरेका थिए। तिनै तीन क्षमताहरू उनको जीवनमा धेरै पछिसम्म पनि उनको आत्मविश्वास मेरुदण्डको रूपमा रहिरहेको थियो। तर अब ती सब रहेनन्। अब उनी भोक सहन सक्दैनन्, धैर्य गर्न सक्दैनन् र कुनै पनि कुराको सन्दर्भमा पारदर्शी विचार गर्न सक्दैनन्। पहिले उनका सम्पूर्ण इन्द्रियहरू उनका दास थिए, तर अब चाहिँ त्यसको ठिक विपरीत उनी इन्द्रियहरूका दास भइसकेका थिए। तसर्थ उनी इन्द्रियहरूको दबावमा मिथ्या एवं क्षणिक सुख प्राप्तिको लालसामा त्यसरी नै भौतारिन्थे जसरी सामान्य मानिसहरू भौतारिने गर्दछन्। वैचारिक र भावनात्मक दृष्टिकोणमा उनी र अन्य सामान्य मानिसबीच पूर्णतः सामञ्जस्यता स्थापित भइसकेको थियो। सिद्धार्थ अहिलेको आफ्नो विद्यमान परिस्थितिको बारेमा सोच्न थाल्छन्। यद्यपि अब उनीभित्र कुनै पनि कुराप्रति गहिरिएर विचार गर्ने अभिलाषा छैन, तरै पनि उनी आफ्नो गहन सोच्ने क्षमतालाई पुनस्थापित गर्न चाहन्छन्। उनी सोच्छन्, सम्पूर्ण मिथ्या एवं भ्रामक सुखप्राप्तिको लालसाबाट म मुक्त हुँदै गइरहेको छु। पुनः एकपल्ट म निश्चल अबोध बालक समान खुल्ला आकाशमुनि स्वतन्त्र उभिएको छु। कुनै पनि कुरा आधिपत्यमा हुनुपर्दछ भन्ने हठाग्रह छैन र कुनै कुन पराई हो भन्ने भावना पनि छैन। कुनै पनि कुराको जानकारीको बोझ पनि छैन र मैले केही कुरा सिकेको छु भन्ने अहम पनि छैन। म सम्पूर्ण परारोपित कुराहरूबाट पूर्णतः मुक्त भएको छु, पूर्णतः मुक्त भएको छु। आहा, कति मिठो आश्चर्यदायक अनुभूति हो। अहिले जबकि युवावस्था मेरो हातबाट चिप्लिँदै गइरहेको छ, मेरा केसहरू सब सेतामै हुँदै गइरहेका छन्, शारीरिक शक्ति क्षीण हुँदै गइरहेको छ, यस्तो अवस्थामा यो अबोध बालकको जस्तो अनुभूति, यो निर्भार अनुभूति, यो सुख अनुभूति, उनी उभिन आइपुगेको यो उनको मनस्थितिको मोड निश्चय पनि आश्चर्यजनक थियो। अब उनीसँग न त गर्व गर्नुपर्ने कुनै कुरा थियो, न त कुण्ठित हुनुपर्ने कुनै कुरा थियो। सांसारिक गतिविधिका कुनै पनि प्रभाव थिएन, उनीभित्र केवल मिठो शून्यानुभूति मात्र बाँकी थियो र त्यही शून्यानुभूतिको प्रतिफलमा उनलाई उपलब्ध भएको थियो असीम आनन्दानुभूति। उनलाई आफ्नै विगतका मूर्खतापूर्ण गतिविधिका स्मृतिप्रति उपहासपूर्ण हाँसो उठिरहेको थियो, साथसाथै संसारका सम्पूर्ण मूर्खतापूर्ण गतिविधिहरू पनि हाँसो उठिरहेको थियो। उनले हाँस्दै मनमनै स्वयं आफैसित भने, तिमी त बाल्यकालतिर पादार्पण गर्दैछौ सिद्धार्थ। यति भन्दै गर्दा जब उनको दृष्टि नदीमाथि परेको थियो, त्यो बेला उनलाई नदी पनि आनन्दमय गतिमा विपरीत दिशातिर निरन्तर प्रवाहित भइरहेको थियो जस्तो उनलाई लागेको थियो। यो देखेर उनलाई असीम आनन्दानुभूति भएको थियो। यो त्यही नदी हो जहाँ फाल हालेर उनले आत्महत्या गर्ने विचार गरेका थिए। अब सोच्दा लागिरहेको थियो कि सयौँ वर्ष पुरानो कुरा थियो अथवा फगत सपना मात्र थियो। उनले सोचे, जीवनको पथमा आइपर्ने आरोह अवरोहहरू कति पनि अनौठा हुँदो रहेछन्। जीवनका कति अनौठा मोडहरू छिछोल्दै म यहाँ आइपुगेको छु। मेरो किशोरावस्था ईश्वरका अनेकौँ कल्पित छविहरू सँगाल्दै प्रार्थनाका अनेकौँ तरिकाहरू सिक्नमा बिते। मेरो युवावस्थाका केही महत्त्वपूर्ण वर्षहरू श्रमणहरूका नीतिमा आधारित शिक्षा ग्रहण गर्दै ध्यान इत्यादि गर्नमा बिते। त्यही बेला म मेरो हृदयमा प्रगाढ श्रद्धा समेट्दै अन्तस्करणमा अवस्थित आत्माको प्रत्यक्ष साक्षात्कार गर्ने अभिलाषामा लीन रहने गर्दथे। जानी नजानी मेरो हातबाट कुनै पनि किसिमको पाप हुन नजाओस् भन्ने कुरामा म अत्यन्त सजग हुने गर्दथे। अन्जानमै कहिलेकाहीँ कुनै भूल भइहाले पनि म तत्कालै प्रायश्चित गरिहाल्थेँ। त्यसपछि घर परिवार छोडेर म जङ्गल पसेँ। त्यहाँ मैले जाडोको पराकाष्ठा कस्तो हुन्छ अनि गर्मीको पराकाष्ठा कस्तो हुन्छ अनुभव गरेँ। त्यही मैले उपवासको गरिमा बुझेर लामो समयसम्म उपवासमा बस्न सक्ने क्षमता पनि हासिल गरेँ। त्यसका साथै त्यहाँ मैले आफ्ना इन्द्रियहरूलाई वशमा राख्ने क्षमता पनि हासिल गरेँ। त्यसपछि मैले एकजना महान आत्मधारी व्यक्तिसँग साक्षात्कार गर्ने सौभाग्य पाएँ। उहाँ हुनुहुन्थ्यो भगवान् गौतम बुद्ध। उहाँसँगको छोटो वार्तालापपछि मलाई नयाँ कुराको बोध भयो। अस्तित्वमा व्याप्त सम्पूर्ण कुराहरू लगायत विचार, अनेकौँ ज्ञान अनि जानकारीहरूका सापेक्षवादी सम्बन्धहरूका सन्दर्भमा उहाँले भन्नुभएको कुराहरूले मलाई नयाँ अनुभूति दिए। उहाँले भन्नुभएका ती सम्पूर्ण कुराहरू मेरो रगतमा पनि प्रवाहित भइरहेको मैले महसुस गरेको थिएँ। तर मैले आफ्नो मनस्थितिलाई भगवान् बुद्ध र उहाँको शिक्षाको परिधिमा बाँधेर राख्न सकिने आकारमा ढाल्न सकेको थिइनँ। त्यसपछि मेरो जीवनको मोडमा मैले भेटेँ कमला, जसबाट मैले सिकेँ तथाकथित प्रेम र यौन तृप्तिका अनुभूतिहरू, र त्यही परिवेशको आसपासमा मैले भेटेको व्यक्ति थिए कामास्वामी, जसबाट मैले व्यापारका अनेकौँ नीतिहरू सिकेँ। त्यसपछि मैले धेरै पैसा सञ्चय गरेँ र धेरै पैसा अपव्यय पनि गरेँ। धनाढ्य व्यक्तिहरूले यापन गर्ने कथित उच्च स्तरको जीवनयापन पनि गरेर हेरेँ। त्यसै बेला मैले आफ्नो इन्द्रियहरूलाई उत्तेजित गर्न सिकेँ, उत्तेजित इन्द्रियहरूको दासत्व स्वीकारेर पनि हेरेँ। त्यही क्रमले मैले धेरै वर्ष बिताएँ, जसको परिणामस्वरूप मैले विगतमा हासिल गरेका मेरो आध्यात्मिक र मानसिक क्षमता क्रमशः नष्ट हुँदै गए। मेरा विगतका जीवनपथमा आइपरेका ती सम्पूर्ण अवरोध, ती सम्पूर्ण मूढहरू, ती सम्पूर्ण व्यथाहरूको सामना गर्दै, ती सबलाई छिचोल्दै आज म यहाँ आइपुगेको छु, जहाँ मलाई म पुनर्जीवित भएको आभास भइरहेको छ, मेरो बाल्यकालको पुनः आगमन भएको महसुस भइरहेको छ। पहिले चतुर नीतिगत विचारमा निपुण थिएँ म, तर म आज अचानक एउटा सोझो र अबोध व्यक्ति अवतरित भएको छ। तर यति झट्काहरूको सामना गर्दै अगाडि बढ्नुपर्ने रुखको बाटोमै पनि मेरो हृदयमा अवस्थित सकारात्मक र सार्थकताको प्रतीक त्यो चरा मरेको रहेनछ। जीवनको यो उचाइमा उभिएर फर्केर हेर्दा मैले पछाडि छोडेर आएको बाटोको त्यो अप्ठ्यारोपन, त्यसको त्यो रुखोपन स्पष्ट देखिन्छ। यो अवधिमा मेरो मूर्खता, दुराचार र अनेकौं त्रुटिहरूका बीच अत्याधिक च्यापिएर स्वयं मेरै विकृत स्वरूपको अवसान भएछ र आज म एउटा बालकको मनस्थितिमा पुनर्जीवित भएको छु। सम्पूर्ण कुराहरूको निष्कर्षमा अन्तत्वगत्व आज जे जस्तो परिस्थिति म सामु आइपरेको छ, त्यसलाई मन खोलेर स्वागत गर्दै अङ्गीकार गर्न सक्ने मनस्थितिमा छु। मेरा विगतका कुकर्महरूले म भित्र थुपारेका कसिङ्गरहरूको थुप्रो मुनि थिचिएर मृतात्मा प्राय भइसकेका मेरा स्वर्गानुभूति गर्ने क्षमता, मेरो ईश्वरानुभूति गर्ने क्षमता र मैले जानेको ओमको उच्चारणको ध्वनिमा निहित दैवीय महिमा, त्यो महिमालाई पुनर्जागृत गर्ने घोर प्रयासपछि पनि केवल असफलता मात्र हात पर्दा मलाई घोर निराशाको अनुभव भएको थियो। भयङ्कर ठूलो मानसिक क्षति भएको अनुभव भएको थियो। त्यही अनुभवहरू मुनि पिल्सिएर म आत्महत्या गर्ने दृढ निश्चय समेत गर्न पुगेको थिएँ। तर सौभाग्यवश आत्महत्या गर्ने मेरो त्यो निश्चय नै मेरो पापको अन्तिम खुड्कीलाई सिद्ध भएको थियो। सायद त्यति नै बेला मभित्र मृत प्राय हुन पुगेका तमाम सकारात्मक सम्भावनाहरू सब एकाएक सक्रिय हुन थालेका थिए। अब अगाडि मैले मभित्रका ती तमाम सकारात्मक सम्भावनाहरूलाई पुनस्थापित गरिरहन सकिने मार्ग अवलम्बन गर्ने संकल्प गरेको छु। निश्चय पनि त्यो मार्ग सांसारिक मार्गहरू जस्तै सूत्रबद्ध र सुनियोजित हुने छैनन्। यसर्थ यसमाथिको यात्रा सुगम नहुन पनि सक्छ। अब अगाडि मैले अवलम्बन गर्ने यात्राको प्रकृति कस्तो हुनेछ मलाई थाहा छैन, यसको परिणति कस्तो हुन्छ मलाई थाहा छैन, तर अब यात्राको प्रकृति परिणति जस्तो सुकै होस् मलाई स्वीकार्य हुनेछ। यो यात्राको मार्ग चाहे जतिसुकै विकट वा गुडुलो होस् मलाई स्वीकार्य हुनेछ। यसबेला आफ्नो हृदयबाट प्रस्फुटन भइरहेको स्वर्गानुभूतिप्रति सिद्धार्थ सजग त थिए, तर एकाएक यसरी उनीभित्र प्रस्फुटन भइरहेको यो असीम आनन्दानुभूतिको मूल कारण ठम्याउन सकिरहेका थिएनन्। यस सन्दर्भमा उनी आफैसित अनेकौं प्रश्नहरू गर्दै थिए कि यो अपूर्व आनन्दानुभूति केही समय अगाडि मलाई उपलब्ध भएको त्यो अपूर्व निद्राको प्रतिफल नै हो त, अथवा आत्महत्याको दृढ संकल्पपछि अनायासै मेरो हृदयबाट प्रस्फुटन भएको ओमोच्चारित ध्वनिको प्रतिफल, अथवा मैले मेरो मन मस्तिष्कमा जकडिरहेका तमाम सांसारिक विचारलाई विसर्जन गरेपछिको परिणाम हो। मभित्र बालकीय अबोध र निश्चल मनस्थिति अवतरित भएको कारणले मलाई यो स्वर्गानुभूति उपलब्ध भइरहेको भन्ने कुरा हो, तर अचानक यो मनस्थिति मभित्र अवतरित भयो कसरी? तर जे होस्, मलाई यो खुल्ला आकाश मुनि असीम स्वतन्त्रताको अपूर्व अनुभूति भइरहेको छ। म जुन परिवेशलाई परित्याग गरेर आएको छु, त्यो परिवेश केवल अश्लील कर्महरूमा रमाउने अकर्मण्य ढोङ्गीहरूको परिवेश हो। त्यो परिवेशमा कुनै असल मानिस लामो समयसम्म टिकिरहन सक्दैन। कुनै बेला स्वयं म आफै पनि ती ढोङ्गीहरूका धूर्ततामा समायोजित हुनको निम्ति प्रयासरत थिएँ। आजको यो स्थान र मनस्थितिबाट हिजोको त्यो स्थान र मनस्थितितिर फर्केर हेर्दा लाग्छ कति ठूलो विडम्बनापूर्वक भूल गरेको रहेछु मैले। आज सोच्दा मात्र पनि मलाई अत्यन्त अचम्म लाग्छ, जुन परिवेशले मेरो विचारलाई विषाक्त तुलाइदिएको थियो, विषाक्त सपनाहरूको जकडमा अल्झाइदिएको थियो, जुन परिवेशमा मैले त्यति भयंकर मानसिक यातना पाइरहेको थिएँ, जुन परिवेशले मेरो आन्तरिक स्वरूप र बाह्य स्वरूपलाई त्यति डरलाग्दो कुरूपता प्रदान गरेको थियो। त्यस्तो परिवेशमा मैले त्यति धेरै वर्षहरू कसरी बिताएँ होला। तर जे भए तापनि अन्ततोगत ती ढोगी नै ढोगीहरूको परिवेशप्रतिको मेरो मोह भङ्ग भएको छ। परिणामत म स्वयं आफूलाई त्यो पापको दलदलबाट उद्धार गर्न सफल भएको छु। यसको निम्ति म स्वयं आफै आफ्नो प्रशंसाको हकदार हुँ। आज म मेरो स्थितिप्रति पूर्ण सन्तुष्ट छु। मेरो सुदूर विगतका दिनहरूमा चाहिँ आज पुनः मेरो हृदयमा स्वर्गानुभूति गर्ने क्षमता पुनस्थापित भएको छ। अन्त्य राम्रो त सबथोक राम्रो। विगतमा जे जस्तो भए तापनि अन्तत्वगत उनको निर्णायक कदमप्रति उनी गौरवान्वित थिए, सन्तुष्ट थिए। यति बेला भोकले उनको पेटभित्र विद्रोह गरिरहेको थियो, तर उनी नम्र एवं तटस्थ भावका साथ आफूभित्र चलिरहेको भोकको गतिविधि सुनिरहेका थिए। अनुराग, द्वेष, दुःख र पीडाका पराकाष्ठामा यदि उनलाई त्यो घोर निराशाको सामना गर्न नपरेको भए र त्यो घोर निराशाले यदि आत्महत्याको मनस्थितिसम्म नल्याइपुर्याएको भए उनी त्यही कामा स्वामीवादी परिवेशमै भौतारिरहन अभिशप्त भइरहन्थे। यथाक्रमले आफ्नो जीवनको दुरुपयोग गरि नै रहन्थे र आफ्नो आत्मालाई दूषित गरिरहन्थे, त्यही नर्कको भूलभुलैयामा अलमलिरहन्थे। तर सौभाग्यवश उनले अनुभव गरेका तमाम अनुराग, द्वेष, दुःख र पीडालाई पराजित गर्न आज उनी सफल भएका थिए। जीवनमा वसन्त ऋतुको आगमनको निम्ति आफ्नो हृदयको द्वार खोल्न उनी सफल भएका थिए। सुदूर विगतमा चाहिँ पुनः उनको हृदयमा स्वर्गानुभूति दिलाउने मीठा धुनहरू गुन्जिन थालेका थिए। केश चेताम्बे भइसके तापनि अनुहारमा ताजा लालीमा छाउन थालेको थियो। हृदयमा प्रस्फुटन भएका हर्षका भावहरूलाई हाँसोको रूपमा मुहारका रेखाहरू बीच स्थापित गर्नुमा कुनै पनि कुराहरूले अवरोध पुर्याइरहेका थिएनन्। सिद्धार्थले सोच्न थाले, जीवनमा प्रत्येक कुराहरूको प्रत्यक्ष अनुभव गर्नु अत्यावश्यक छ। किशोरावस्थामा मैले धनको आडमा प्राप्त गरिने सुख प्राणहीन हुन्छन् भन्ने कुरा सुनेको थिएँ, तर त्यस बेलाको त्यो कुरा केवल मेरो बौद्धिकतामै मात्र सीमित थियो। मेरो अनुभूतिहरूसित त्यसको कुनै सरोकार थिएन। तर आज लामो समयसम्म एउटा धनाढ्यको जीवनयापन गरेपछि वास्तवमै धनको आडमा प्राप्त गरिने सुख प्राणहीन नै हुन्छ भन्ने कुरा व्यवहारबाटै थाहा पाइसकेको छु। यस विषयमा मेरा आँखाले, मेरा हृदयले, मेरो पेटले प्रत्यक्ष अनुभूति बटुलिसकेका छन्। कुनै पनि कुरा प्रत्यक्ष अनुभूति गर्नुको गरिमा नै भिन्नै हुन्छ। सिद्धार्थले आफूभित्र व्यापक परिवर्तन भइरहेको महसुस गरे। उनको हृदयको बगैँचामा बास गरिरहेको चराले पुनः गीत गुनगुनाउन थाल्यो, तर त्यो चरा त पहिले नै मरिसकेको थियो, होइन र? के त्यो मृत चरा पुनर्जीवित भएको हो त? सायद होइन, त्यो चरा त मरेकै थिएन। उनको अन्तस्करणमा अवस्थित केही कुराको मृत्यु त भएको थियो, तर त्यो मर्ने चरा थिएन, अरू कुनै कुरा थियो। उसो भए त्यो मृत्यु कसको थियो त? सायद त्यो मृत्यु सङ्कीर्ण परिधिमा रम्मलिरहने उनको आफ्नै अहमको मृत्यु थियो। त्यो त्यही अहम थियो जुन अहमले वर्षौँ वर्ष उनको जीवनलाई निरन्तर विषाक्त तुलाइदिएको थियो। त्यही अहमले हरेक पल उनका खुसीहरू लुटेर उनलाई संज्ञाहीन छटपट्टिमा लपेटिएर बाँच्न अभिशप्त तुलाइरहेको थियो। उनी आफ्नै त्यो अहमलाई पराजित गर्नका निम्ति निरन्तर लडिरहेका थिए र हरेक लडाईँको निष्कर्षमा उनी आफ्नै अहमबाट सदैव पराजित हुन्थे। तर आज अन्तत्वगत यो स्वच्छ सुन्दर पवित्र नदीको किनारमा उनी आफ्नै अहमको अवसानको उत्सव मनाइरहेका थिए। उनीभित्र रहेको आनन्दानुभूतिको मुहानलाई त्यही अहमले अवरुद्ध गरिरहेका थिए। आज उनी पूर्ण रूपले अवरोध मुक्त भएका छन्। यसर्थ आज उनीभित्र एउटा अबोध बालकको जस्तो भयरहित निश्चल खुसीयुक्त मनस्थिति पुनर्स्थापित भएको थियो। आज जीवनको यो मोडमा उभिएर उनी मानिसले स्वयं आफ्नै अहमलाई पराजित गर्छु भनेर सोच्नु पनि त्यही अहमले एउटा अर्को रूप हो भन्ने कुरा महसुस गर्दै थिए। यसर्थ आफ्नै अहमलाई पराजित गर्नको निम्ति लडिने कुनै पनि लडाईँको उल्लेखनीय औचित्य हुँदैनन्। त्यही कारणले ब्राह्मण कालमा वा श्रमण कालमा आफ्नै अहमलाई पराजित गर्न लडिएका सिद्धार्थका हरेक लडाईँ निरर्थक सिद्ध भएका थिए। विगतमा सिद्धार्थले अनेकौं विषयमा कैयौं जानकारीहरू लिएका थिए। त्यही जानकारीका जन्जालहरूमा उनका हरेक कदम अल्झिरहे। शास्त्रहरूको अत्याधिक बौद्धिक जानकारी, पूजा र प्रार्थनाहरूमा उनको गहन संलग्नता, ब्रह्मानुभूति गर्नका निम्ति उनले गर्ने आत्मसन्ताप, आफ्ना ती सम्पूर्ण क्रियाकलापहरूलाई उनी अरूका क्रियाकलापहरूसित तुलनात्मक दृष्टिले हेर्ने गर्दथे र त्यो तुलनाको निष्कर्षमा उनी आफूलाई सर्वदा अरूभन्दा विशिष्ट एवं श्रेष्ठ पाउँथे र तिनै कुराहरूले उनको अहमलाई पोषित गर्थे। तुलनात्मक दृष्टिले हेर्दा उनी अरूभन्दा सजग थिए, अरूभन्दा उत्सुक थिए र अरूले भन्दा छिट्टो सिकेका कुरामा निहित गुण तत्त्वलाई पहिल्याउन सक्थे। यसर्थ स्वभावतः उनी अरूभन्दा बढी बुद्धि सम्पन्न देखिन्थे। बौद्धिक वार्तालापमा वा पण्डितै गरिरहँदा उनका सम्पूर्ण सहजीवीहरू उनी समक्ष नतमस्तक हुन्थे। यो देख्दा उनको आत्माभिमानको आकारमा वृद्धि हुन्थ्यो। त्यही आत्माभिमानको परिणामस्वरूप उनको अहम झन पुष्ट हुन्थ्यो। तिनीताका त्यही मनस्थितिबाट अस्तित्वको अर्थ र सत्य जान्ने अभिप्रायले उनले आत्मसन्ताप र उपवासको जटिल अभ्यासहरू गरेका थिए र त्यही जटिल अभ्यासको क्रममा एक दिन उनलाई आत्मसन्ताप र उपवास जस्ता कार्यहरू केवल आत्मघाती हुन्, सत्यानुभूतिसित यसको किसिमको कार्यको कुनै सरोकार छैन भन्ने कुराको महसुस भएको थियो। यसका साथै तिनीताका उनलाई कसैले पनि सत्यको सन्दर्भमा प्राप्त गरेको वास्तविक ज्ञानहरूलाई प्रत्याभूत गर्न सक्दैन र सत्यानुभूति गर्नको निम्ति कुनै पनि निश्चित मार्ग निर्धारित गर्न सक्दैन भन्ने कुराको अनुभूति भएको थियो। त्यो मार्ग प्रत्येक व्यक्तिले स्वयं आफै पहिलाउनुपर्छ र त्यही मौलिक मार्ग पहिलाउने अभिप्रायले उठाइएका उनका कदमहरू सांसारिक परिवेश गर्न बाध्य भएका थिए। केही समय जीवनयापन गरिसकेपछि कुनै पनि परिवेशमा व्याप्त वातावरणसित एकाकार भइन्छ, यो स्वाभाविक कुरा हो। सिद्धार्थ पनि त्यो प्रक्रियाको अपवाद हुन सकेका थिएनन्। यसर्थ केही समयपछि उनी पनि अन्य सामाजिक सांसारिक मानिसहरू समान सम्पत्ति र शक्ति आर्जेर आफ्ना समकक्षहरूमाथि प्रभुत्व जमाउन, यौन तृप्ति र भोजनलाई जीवनको प्रमुख कार्यको रूपमा अङ्गीकार गर्ने आदि क्रियाकलापहरू उनको आचरणको प्रमुख अङ्ग बन्न थालेका थिए। त्यही सिलसिलामा उनी धनाढ्य व्यापारीको रूपमा स्थापित भएपछि रक्सी र जुवाको नशामा यसरी लिप्त रहेकी त्यो लिप्तताको बोझमुनि दबिएर अन्तत्वगत्ता उनीभित्रको निर्मम निर्मल ब्राह्मण प्रवृत्ति र पवित्र श्रमण प्रवृत्ति नै मृत पाए हुन पुगेको थियो। आफूभित्र पवित्रताको सानो अवशेष मात्र पनि बाँकी नरहेपछि व्यक्तिले जीवनमा सामना गर्नुपर्ने मानसिक, भावनात्मक र शारीरिक यान्त्रणा स्वभावतः सिद्धार्थले पनि सामना गरे। त्यसपछि उनले बाँचेका वर्षहरू भयङ्कर अत्यास लाग्दा भए। उनले सांसारिक जीवनका निमित्त पागलपनयुक्त र निरर्थक गतिविधिहरूको पराकाष्ठालाई छोए र घोर निराशा अनि एकाङ्कीपनको भयावह निस्तब्धताको सामना गरे र अन्ततः तिनै आत्मघाती क्रियाकलापहरूको घनत्वबीच च्यापिएर ती तमाम नकारात्मक प्रवृत्ति युक्त सिद्धार्थको अवसान भयो। यस्तै अनेकौं विचार सिद्धार्थको मस्तिष्कको सतहलाई स्पर्श गर्दै बगिरहे। त्यति नै बेला भोकले उनको पेटभित्र विद्रोह गरिरहेको थियो। अत्यन्त शालीन भावका साथ मुस्कुराउँदै उनी आफ्नो भोकले गरिरहेको विद्रोह महसुस गरिरहे। भुनभुनाउँदै उनको वरिपरि मडारिरहेका माउरीका झुण्डप्रति उनको मनमा कृतज्ञताका भाव जागिरहे र उनको दृष्टि सामु स्वच्छन्द गतिमा बगिरहेको नदीलाई उनी अत्यन्त हर्षित भावका साथ नियालिरहे। यद्यपि आजभन्दा पहिले पनि उनले कैयौं नदीहरू देखेका थिए, तर आजभन्दा पहिले कुनै पनि नदीको सौन्दर्यले उनलाई यसरी आकर्षित गरेको थिएन। त्यो नदीको प्रवाहले उत्पन्न गरिरहेको ध्वनिमा उनी सङ्गीतका अनेकौं राग रागिनीहरू सलबलाइरहेको महसुस गर्दै थिए। हुन त त्यसभन्दा पहिले पनि अनेकौं पटक नदीहरूको आवाज सुनेका थिए, तथापि त्यो आवाजमा निहित मिठासलाई यसभन्दा पहिले कहिले महसुस गर्न सकेनन्। सिद्धार्थ लागिरहेको थियो त्यो नदीको गर्भमा उनलाई सिकाउनका निम्ति अरू पनि अनेकौं रहस्यमय कुराहरू सञ्चित छन् र ती सब कुराहरू उनलाई सिकाउनका निम्ति त्यो नदी पनि उत्सुक देखिएको छ। एउटी माताको निम्ति पुत्रको हृदयमा पलाउने प्रेमायुक्त श्रद्धाको भाव, त्यही समान भाव सिद्धार्थको हृदयमा यो नदीको निम्ति फस्टाउन थाल्यो। उनलाई त्यो नदीमा डुबुल्की लगाएर नदीलाई आफ्नो अङ्गालोमा समेटिराख्ने इच्छा जागेर आयो। थकित बुढो सिद्धार्थले त्यो नदीमा डुबुल्की लगाए। जब उनी नदीको गहिराईलाई छोएर सतहमा आए, उनको मनस्थिति अरू परिमार्जित भयो। आफ्नो हृदय अरू संवेदनशील र करुणामय भएको उनले महसुस गरे। त्यति नै बेला उनले निर्णय गरे, यो नदीसँगको मेरो सामिप्य यसभन्दा अघि जस्तै अकल्पनीय हुने छैन। कार्यक्रम श्रुति सम्वेगमा अहिले हामीले सुनिरहेको वाचन हर्मन हेस्सेको उपन्यास सिद्धार्थको वाचन हो। यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
त्यस्तै थाकुरा प्रष्ट विचार उज्यालो 90 नेटवर्क
कार्यक्रम श्रुति सम्वेगमा तपाईलाई फेरि स्वागत छ। श्रुति सम्वेग तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुन्न सक्नुहुन्छ। श्रुति सम्वेगमा हामी हरमन हेस्सेको उपन्यास सिद्धार्थको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। नदी किनारमा बसिरहेका बेला सिद्धार्थको मनमा विगतका कुरा नदीको छाल जस्तै गरी आइरहेका थिए। उनी सोच्दै थिए, धेरै वर्ष पहिले सहर पहिल्याउन अघि बढ्दै गर्दा मैले यो नदी तरेको थिएँ। त्यति बेला एकजना सज्जन माझीले मलाई यो नदी तर्न सहयोग गरेका थिए। आज फेरि एकपल्ट त्यही माझीको कोठीबाट म मेरो बुढो जीवन जिउने जीवनशैली नवीन शैली प्रारम्भ गर्न चाहन्छु। अब म यो नदीको परिसरबाट टाढिन चाहन्न। स्वच्छन्द गतिमा बगिरहेको नदीको पानीलाई उनले स्नेहमुक्त दृष्टिले हेरिरहे। स्वच्छ निर्मल र पारदर्शी पानीमा विभिन्न आकारका चम्किला स्फटिकहरू देखा परिरहेका थिए। ठाउँ ठाउँमा विभिन्न आकारका मोती जस्ता देखिने पानीका फोकाहरू नदीको पिँधबाट पानीको सतहतिर उठिरहेका थिए। पानीको सतहमाथि पुगेर तरिरहेका ती पानीका फोकाहरूमा आकाशको निलो रङ प्रतिबिम्बित भइरहेका थिए। निला हरिया सेता लगायत नदीका हजारौं नेत्रहरूले सिद्धार्थलाई नै हेरिरहेका थिए। नदी र सिद्धार्थको बीचमा आज अचानक स्थापित हुन गएको यो सम्बन्धको प्रगाढता, यो आत्मीयता र यो सौहार्द्रतालाई वर्णन गर्न शब्दहरू असमर्थ थिए। त्यति नै बेला उनको हृदयबाट एउटा आवाज प्रस्फुटन भएको थियो। आफ्नो भावनाको गहनतामा यो नदीलाई अझ अरू समेट्ने चेष्टा गर। यो नदी तिमीलाई अझै कैयौं कुराहरू सिकाउन चाहन्छन्। तिमी यसको सामिप्यमै बस, यिनले सिकाएका कुराहरूलाई समेट्ने प्रयास गर। त्यस बेला सिद्धार्थलाई लागेको थियो यो नदीको गर्भमा सम्पूर्ण ब्रह्माण्डको रहस्य सञ्चित छ। उनी स्वयं पनि यो नदीबाट अनेकौं कुराहरू सिक्न चाहन्छन्। नदीको गर्भमा निहित यो रहस्य देख्नको निम्ति दृष्टि सक्षम हुनु पर्यो र त्यसलाई समेट्नको निम्ति भावना सक्षम हुनु पर्यो। बस आज यो नदीमा समाहित असंख्य रहस्यहरूमध्ये एउटा रहस्य सिद्धार्थले महसुस गरेका थिए। यो नदी अनन्त कालदेखि निरन्तर बगिरहेको छ, तर पनि यसको गतिमा थकानको हल्का भाव पनि झल्किँदैन। यसको प्रवाहमा सम्पूर्ण समयका विभाजनहरू विसर्जित भइरहेका छन्। यो नदीले दिइरहेको शिक्षा अनुसार समय भूत भविष्य र वर्तमानमा विभाजित छैन, अस्तित्वमा केवल वर्तमानकाल मात्र छ। यो वर्तमानकालको कुनै भूतकाल वा भविष्यकाल छैन। समयको अति सूक्ष्म अन्तराल समेत त्यो नदीको समेटाइबाट वञ्चित थिएन भन्ने कुरा सिद्धार्थलाई महसुस भएको थियो। तर बहुसंख्यक मानिसहरूले नदीको यो खुल्ला र स्पष्ट अभिव्यक्तिलाई देख्न सक्दैनन्, देखे पनि बुझ्न सक्दैनन्। किन? सायद मानिसहरूले त्यो स्तरको संवेदनशीलता गुमाइसकेका छन्। तर सौभाग्यवश सिद्धार्थको हृदयको संवेदनशीलता चाहिँ पुनर्स्थापित भएको थियो, यसर्थ उनी आफ्नै आत्माबाट प्रस्फुटित आवाजलाई सुन्न सकिरहेका थिए। सिद्धार्थले त्यहाँबाट उठेर अनिश्चित गन्तव्यतिर कदम अगाडि बढाए। उनको पेटभित्रको भोकको पीडा असह्य भइरहेको थियो। उनी आफ्नो भोकको असह्य पीडा र नदीको आवाजलाई एकसाथ महसुस गर्दै थिए। त्यसपछि हिँड्दा हिँड्दै सिद्धार्थ त्यो स्थानसम्म आइपुगे जुन स्थानमाथि उनले धेरै वर्ष पहिले सहरतिर बढ्दै गरेको यात्राको क्रममा टेकेका थिए। बगिरहेको नदीको किनारमा माझीले आफ्नो डुङ्गा अल्झाइराखेको थियो र डुङ्गाको नजिक त्यो माझी पनि उभिरहेको थियो। ऊ त्यही माझी थियो जसले वर्षौं पहिले सिद्धार्थलाई आफ्नो कुटीमा एक रात आश्रय दिनुका साथै भोलिपल्ट यो नदी तर्न समेत मद्दत गरेको थियो। यद्यपि बुढ्यौलीले त्यो माझीको अनुहारमा पनि थुप्रै परिवर्तनहरू ल्याइसकेको थियो, तथापि उनलाई चिन्न सिद्धार्थ समर्थ भए।
Oh,
यो नदी तर्न चाहन्छु, के तपाईँ मलाई मद्दत गर्न सक्नुहुन्छ? सिद्धार्थले प्रश्न गरे। पहिरन हेर्दा आधुनिक देखिने आगन्तुक व्यक्तिलाई यो स्थानमा यसरी एक्लो देख्दा माझीलाई आश्चर्य लाग्यो। उनले एक क्षण सिद्धार्थलाई कौतूहलतापूर्वक हेरे र डुङ्गामाथि चढ्ने सङ्केत गरे, अनि आफू पनि डुङ्गामा चढे र बिस्तारै डुङ्गा ख्याउन थाले। दिनहुँ यसरी नदीमाथि तैरिएर जीवन बिताउन पाउनु त सौभाग्यको कुरा हो, महन्तलाई तोड्दै सिद्धार्थले भनेका थिए। तपाईँले जीवनयापनको उत्कृष्ट शैली अप्नाउनु भएको रहेछ। सिद्धार्थको कुरा सुनेर माझी हाँसे र छालहरू छिचोल्दै भने, तपाईँले जे भन्नुभयो त्यो मेरो निम्ति ठिकै कुरा हो, तर हरेक व्यक्तिको आफ्नै विचार हुन्छ, सबैमाथि एउटै कुरा लागू हुन्छ भन्ने छैन। तपाईँको कुरा पनि ठिकै हो सायद, तर मलाई चाहिँ तपाईँको जीवनयापनको तरिका स्तरीय लागेको छ। माझीले भने, तपाईँको यो विचार धेरै दिन टिकिरहने विचार होइन, दुई चार दिन यहाँ बसेर हेर्नुभयो भने तपाईँ ठिक यसको उल्टो कुरा गर्न थाल्नुहुन्छ। माझीका कुरा सुनेर सिद्धार्थ हाँसे। तपाईँ यो मलाई हेरेर होइन, मेरो पहिरनलाई हेरेर गर्नुभएको कुरा हो सायद। केही समय अघि एक भिक्षुले पनि यही पहिरनलाई हेरेर मेरो गलत मूल्याङ्कन गरेका थिए। म मेरो यो पहिरनको बोझबाट पीडित छु, के तपाईँ मेरा यी वस्त्र कपडाहरू स्वीकार्नुहुन्छ? एकछिनपछि सिद्धार्थले भने, तपाईँलाई एउटा कुरा भनिहालौँ, यो नदी तारिदिए बापत तपाईँलाई शुल्क दिनको निम्ति मसँग पैसा नै छैन। माझीले हाँस्दै भने, तपाईँ ठट्टा गर्दै हुनुहुन्छ। मैले ठट्टा गरेको होइन मेरो मित्र, आजभन्दा धेरै वर्ष पहिले पनि तपाईँले मलाई यही नदी तर्नको निम्ति यसरी नै सहयोग गर्नुभएको थियो। आज फेरि एकपल्ट म तपाईँबाट त्यस्तै किसिमको सहयोगको अपेक्षा राख्छु। यसपटक तपाईँको यो सहयोगको निम्ति म यी वस्त्र तपाईँलाई दिन चाहन्छु, अनि त्यसपछि तपाईँ चाहिँ यहाँबाट निर्वस्त्र जानुहुन्छ। अब मलाई नदीको यो परिसरलाई छोडेर कहीँ जानु छैन। मेरा यी वस्त्रहरूको बदलामा तपाईँ मलाई आफ्ना केही लुगाफाटाहरू दिनुहोस्, र यदि तपाईँ उचित ठान्नुहुन्छ भने मलाई आफ्नो सहायकको रूपमा स्वीकार्नुहोस् र यो डुङ्गा ख्याउन सिकाइदिनुहोस्। माझी झस्के। उनले सिद्धार्थलाई स्तब्ध र आश्चर्य भावका साथ धेरै बेर निहालेर हेरे। मैले तपाईँलाई चिने। अन्ततः उनीहरू बीच व्याप्त मौनतालाई तोड्दै माझीले भनेका थिए, आजभन्दा धेरै वर्ष पहिले, करिब करिब 20 वर्ष पहिले, तपाईँ एक रात मेरो कुटीमा बास बसेर जानुभएको थियो। त्यसै बेला मैले नै तपाईँलाई यो नदीको पारीसम्म पुर्याइदिएको थिएँ। त्यसपछि मित्रतापूर्ण सम्बन्ध गाँसेर हामी एकअर्कासँग छुट्टिएका थियौँ। मलाई तपाईँको नाम त याद भएन, तर त्यति बेला त तपाईँ श्रमणको भेषमा हुनुहुन्थ्यो, होइन र? मेरो नाम सिद्धार्थ हो, तपाईँले मलाई राम्ररी चिन्नुभयो, त्यति बेला म श्रमण नै थिएँ, सिद्धार्थले भने। तपाईँलाई फेरि एकपल्ट यो ठाउँमा स्वागत छ सिद्धार्थ, माझीले भने। मेरो नाम वासुदेव हो, आशा छ आज फेरि एकपल्ट तपाईँ मेरो आतिथ्य स्वीकार गर्नुहुन्छ होला। तर मित्र, तपाईँ कसरी फेरि यहाँ आइपुग्नुभयो र यति स्तरीय वस्त्रमा सुसज्जित भएर पनि तपाईँको मुहारमा असन्तुष्टि र थकाइको भाव देखिन्छन्, यसको कारण के होला? त्यति कुरा गरुन्जेल डुङ्गा नदीको मध्यभागमा पुगिसकेको थियो, जहाँ पानीको प्रवाह अति तीव्र थियो। डुङ्गाको पल्लो छेउको टुप्पोमा दृष्टि केन्द्रित गर्नुका साथै आफ्ना दुवै पाखुरामा अतिरिक्त शक्ति केन्द्रित गरेर अत्यन्त शान्त र सजगताका साथ वासुदेव डुङ्गा ख्याउन थाले।
प्रीत लगाए हो मोरा बापी
सिद्धार्थ ढुङ्गाको एकातिर बसेर वासुदेवको क्रियाकलाप हेरिरहेका थिए। वर्षौँ पहिले श्रमणको रूपमा बास बस्न आउँदा वासुदेवले गरेको न्यानो आतिथ्य व्यवहारको स्मृति सिद्धार्थको मस्तिष्कमा अझै पनि ताजै छ। त्यति बेला नै उनको व्यवहारप्रति सिद्धार्थ प्रभावित भएका थिए। यसपटक पनि वासुदेवले आतिथ्यको रूपमा गरेको आमन्त्रणलाई सिद्धार्थले बडो कृतज्ञताका साथ स्वीकारे। नदीको पल्लो किनारमा पुगेर डुङ्गालाई सुरक्षित स्थानमा अल्झाउन सिद्धार्थले वासुदेवलाई मद्दत गरे। त्यसपछि दुवै वासुदेवको कुटी रहेको स्थानतिर बढे। कुटीभित्र लगेर वासुदेवले सिद्धार्थलाई रोटी आँप र पानी खान दिए। सिद्धार्थले अति आनन्द मान्दै खाए। त्यसपछि कुटी बाहिर चारैतिर सन्ध्याकालीन लालीमा छायो र दुवैजना गएर नदीको किनारमा रहेको एउटा वृक्ष मुनि बसे। सिद्धार्थले वासुदेवलाई आफ्नो जीवनका प्रारम्भिक दिनहरूदेखि लिएर अघि वासुदेवलाई भेट्नुभन्दा अगाडि उनीभित्र उठेको आत्महत्याको विचारसम्मका सम्पूर्ण घटनाहरूको विस्तृत विवरण सुनाए। दिन पूर्णतः ढलेर मध्यरात भइसकुन्जेलसम्म पनि कथा सुनाउने क्रम चलिरह्यो। वासुदेवले बडो उत्सुकता एवं अत्यन्त एकाग्रताका साथ सिद्धार्थको कथा सुनिरहे। उनले सिद्धार्थको बालककाल, अध्ययनकालदेखि लिएर खोजीको क्रममा उनले भोगेका सम्पूर्ण महत्त्वपूर्ण घटनाहरूको विस्तृत विवरण सुने। लामो कथा सुन्दा प्रारम्भमा रहेको उत्सुकतालाई कथाको अन्त्यसम्म पनि निरन्तर कायमै राखेर सुनिरहन सक्ने एउटा विशेष कलामय विशेषता हो। सामान्यतया मानिसहरूमा यो विशेषता पाउन सकिन्न, तर यो उल्लेखनीय विशेषता वासुदेवभित्र थियो। सिद्धार्थले आफ्नो कथा भनिरहँदा प्रारम्भदेखि अन्त्यसम्म वासुदेवले एक शब्द पनि बोलेनन्। कुनै प्रतिक्रिया, प्रतिकार र प्रतिरोध बिना उनी सिद्धार्थका प्रत्येक शब्दहरूलाई अत्यन्त ध्यानपूर्वक सुनेर आत्मसात गरिरहेका थिए। सिद्धार्थले भन्दै गरेका एउटा शब्द पनि खेर गएका थिएनन्। वासुदेवको यो शून्य दक्षता देखेर सिद्धार्थलाई लाग्थ्यो शून्य कलामा यति निपुण व्यक्ति उनले आफ्नो जिन्दगीमा पहिलोपटक भेटाएका छन्। जो अरूको जिन्दगीका प्रत्येक घटनालाई यति गहन एकाग्रतापूर्वक सुनेर सुनेका प्रत्येक सुख दुःख व्याकुलता र विचलनलाई आत्मसात गरिरहे। जब कथाको अन्त्यतिर आएर सिद्धार्थले आफू घोर निराशाको पीडा सहन नसकी आत्महत्या गर्ने अभिप्रायले नदीमा हामफाल लाग्दा अचानक आफूलाई जुन प्रकारको निद्राले छोपेको र केही समयपछि त्यो निद्राबाट बिउँचिँदा आफूमा आएको भावनात्मक परिवर्तन, त्यो नदीप्रति उनीभित्र एकाएक उठ्न थालेको प्रेममय भावना र यी सब कुराहरूको केन्द्रबिन्दुमा पवित्र शब्द ओम उच्चारित ध्वनिको जादुमय चमत्कार आदि कुरा क्रमागत रूपले सुनाए। यी कुरा सुनाइरहँदा वासुदेवले दुवै आँखा चिम्लेर सिद्धार्थका एक एक शब्दहरूलाई आफ्नो भावनाको गहनतम तहमा समेटिरहे। सिद्धार्थले आफ्नो कथा भन्ने क्रम टुङ्ग्याए। त्यसपछि उनीहरूबीच त्यहाँ लामो समयसम्म मौनता छाइरह्यो। त्यो मौनतालाई तोड्दै वासुदेवले भने, तपाईँले आफ्नो कथाको अन्त्यमा जे जस्तो घटनाको सन्दर्भ सुनाउनु भयो त्यो निश्चय पनि अत्यन्त दुःखद घटना थियो। मेरो विचारमा त्यस घटनाबाट एउटै मात्र कुरा सिद्ध भएको छ कि यो नदीले तपाईँलाई पनि मन पराएको रहेछ। जसलाई यो नदीले मन पराउँछ उनीसित त्यस किसिमको कुरा गर्ने गर्दछन्। हुन त यो नदीले अटुट रूपमा सबैलाई राम्रा राम्रा कुराहरू भनिरहेका छन्। यद्यपि सबै मानिसमा त्यो कुरा बुझ्ने क्षमता हुँदैन, तर तपाईँले बुझ्नुभयो, यो तपाईँको सौभाग्य हो। सिद्धार्थ, अब अगाडि तपाईँ यहीँ मसँगै बस्नुहोस्। धेरै वर्ष पहिले यहाँ मसँग मेरी श्रीमती पनि बस्थिन्। तिनको मृत्युपछि म यहाँ एक्लै छु। अझै पनि उनको ओछ्यानलाई मैले जस्ताको तस्तै सजाएर राखेको छु। तपाईँ त्यहीँ सुत्नुहोस् र यहाँ हामी दुवैका लागि मनग्गे खानेकुराहरू छँदैछन्। मलाई तपाईँको आमन्त्रण स्वीकार्य छ वासुदेव, सिद्धार्थले भने। यसको निम्ति म तपाईँप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु। यसको साथै मेरो कथालाई यति ध्यानपूर्वक सुनिदिनु भएकोमा म तपाईँबाट अत्यन्त प्रभावित छु। त्यसको निम्ति पनि म तपाईँप्रति आर्थिक धन्यवाद ज्ञापन गर्छु। मैले मेरो जीवनमा आजभन्दा पहिले तपाईँको स्तरको श्रोता भेटेको थिइनँ। म तपाईँबाट यो अद्भुत कला पनि सिक्न चाहन्छु। अवश्य, तर मबाट होइन, वासुदेवले भने। मैले यो कला पनि यही नदीबाटै सिकेको हुँ। तपाईँ पनि त्यसरी नै सिक्न सक्नुहुन्छ जसरी मैले सिकेको थिएँ। यो नदीलाई धेरै कुराहरू थाहा छ। यदि सिक्ने क्षमता छ भने यसबाट कैयौँ कुराहरू सिकिन्छ। उसो त यसको गहिराईमा डुबेर पिँत पहिलाउनु जस्ता केही महत्त्वपूर्ण कुराहरू तपाईँले सिकिसक्नुभयो। यसको परिणामस्वरूप धनाड्य जीवनयापन गरेर आएका तपाईँलाई यो नदीको सतहमा डुङ्गा क्याउने इच्छा जागेको छ। ब्राह्मणहरूको समुदायमा ज्ञानीको रूपमा सम्मानित भइसकेको तपाईँ आज माझीको रूपमा जिउन इच्छुक हुनुभएको छ। यी सब कुराहरू यो नदीकै आकर्षणका कारणले भएको हो। अब यसपछि तपाईँ अर्को एउटा महत्त्वपूर्ण कुरा सिक्नुहुनेछ। त्यसपछि उनीहरू बीच लामो मौनता छाइरह्यो। अन्तत यो मौनतालाई तोड्दै सिद्धार्थले प्रश्न गरे, त्यो महत्त्वपूर्ण कुरा भनेको के हो वासुदेव? प्रश्न पार्दै वासुदेवले भने, त्यो महत्त्वपूर्ण कुरा के हो भने म पनि भन्न सक्दिनँ मेरो मित्र। हुन त जुन कुरातिर म सङ्केत गर्दै थिएँ सम्भवतः त्यो कुरा तपाईँले पहिले नै थाहा पाइसक्नु भएको हुनुपर्छ। यदि थाहा नपाएको भए तापनि यथाशीघ्र थाहा हुनेछ। म तपाईँ जस्तो शिक्षित व्यक्ति त होइन, महसुस गरेका कैयौँ कुराहरू अभिव्यक्त गर्न जान्दिनँ। मैले मेरो जीवनमा सिकेको कुरा यति मात्र हो, आफ्नो कामप्रति समर्पित हुने र आफूलाई सुनाइएका कुराहरूलाई अत्यन्त ध्यानपूर्वक सुनिदिने बस। यसबाहेक मैले मेरो जीवनमा अरू उल्लेखनीय कुरा केही पनि सिकेको छैन। आफूले महसुस गरेका कुराहरू यदि मैले अभिव्यक्त गर्न जानेको भए सम्भवतः म पनि शिक्षक हुन्थेँ होला। तर आज म एउटा माझीको रूपमा स्थापित छु र यहाँको बाटो हुँदै आएका बटुवाहरूलाई यो नदी तर्नका निम्ति सहयोग गर्नु मेरो कर्तव्य हो। आजसम्म असङ्ख्य मानिसहरूलाई मैले यो नदी तर्नका निम्ति सहयोग गर्दै आएको छु, तर त्यसमध्ये यो नदीको महिमा र गरिमा बुझ्ने एकजना पनि मैले आजसम्म भेटेको छैन। तीमध्ये सबैका लागि यो नदी केवल उनीहरूको यात्राको सिलसिलामा बाटामा आइपरेको अवरोध मात्र थियो। यो नदी तर्नका निम्ति आउनेहरूमध्ये अधिकांश एक ठाउँबाट अर्को ठाउँतिर जान लागेका व्यापारीहरू हुन्थे। यसका साथै कैयौँ विवाह मण्डली र तीर्थयात्रीहरू पनि हुने गर्थे। तिनीहरू सबै यो नदीलाई छिटोभन्दा छिटो पार गर्न चाहन्थे र उनीहरूको चाहनालाई पूरा गर्नका निम्ति वर्षौँ वर्षदेखि म यहाँ उपस्थित छु। ती हजारौँको सङ्ख्यामा रहेका मानिसहरूबीच एकाध मानिस यस्ता पनि नभएका होइनन् जसको निम्ति यो नदी अवरोध नभई जीवनको गीत गाइरहेको छ, जसले यसको आवाज रहेको पीडा सुन्न सकेका थिए, जसले यसको यसले व्यक्त गरिरहेको खुसी बुझ्न सकेका थिए। त्यसको निम्ति यो नदी केवल नदी मात्र नभएर यसबाहेक अरू पनि धेरै थोक थिए। ती एकाध व्यक्तिका माझमा एक व्यक्ति म हुँ। मेरो निम्ति यो नदी पवित्रताको स्रोत पनि हो। यति भनिसकेपछि वासुदेव एकैछिन मौन रहे। बाहिर व्याप्त अन्धारोलाई निहालेपछि पुनः भने, पूरै रात छिप्पिसकेछ, सुत्न जाउँ सिद्धार्थ। श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन हरमन हेस्सेको उपन्यास सिद्धार्थको वाचन हो। यो वाचन सँगै आजलाई यसको आठौं श्रृङ्खला अब यहीँ पूरा भएको छ। तपाईँ श्रुति सम्वेकमा सिद्धार्थ सुनिसकेपछि कस्तो लाग्यो हामीलाई सम्पर्क गरेर लेख्न सक्नुहुन्छ एसएचआरयुटीआई श्रुति एट युएनएन डट कम डट एनपीमा। हस् त अर्को साता हामी सिद्धार्थको नौ श्रृङ्खला लिएर आउनेछौँ। त्यसअघि शुक्रबारको श्रुति सम्वेकमा उपन्यास लेखेको वाचन हुनेछ। तबसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरे बिदा हुन्छौ। नमस्कार, शुभरात्रि।